قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ ہم بطور کلیسیا ہفتہ وار تعلیم پا رہے ہیں روزمرہ زندگی کے بائبلی آداب، بائبلیکل مینرز فار ڈیلی لائف۔ بہت ساری باتیں ہم اب تک سیکھ چکے ہیں، آج ہم بات کریں گے غیر مسیحیوں کے ساتھ ہمارا برتاؤ کیسا ہونا چاہیے۔ ہم چونکہ رہتے ہیں مختلف مذاہب کے بیچ میں، ہم دنیا میں صرف واحد مذہب کے لوگ نہیں ہیں، ہم رہتے ہیں بہت سارے مذاہب کے لوگوں کے بیچ میں، ملٹی ریلیجیس سوسائٹی ہے ہماری۔ سو ہمارا سلوک، ہمارا برتاؤ، ہمارا کنڈکٹ، ہماری ڈیلنگز نان کرسچنز کے ساتھ، غیر مسیحیوں کے ساتھ کیسی ہونی چاہیے، خدا کا کلام اس بارے میں ہمیں کیا بتاتا ہے؟ پہلی بات ہمیں یہ سمجھنا ہے یہودیوں کی بابت۔ پطرس رسول نے یہ بات فرمائی اور ابھی کچھ وقت پہلے جو تلاوت ہوئی ہے کہ یہودی سمجھتے تھے کہ غیر قوم یعنی جو غیر یہودی ہیں وہ نجس ہیں اور ناپاک، تو وہ نجس سمجھتے تھے، ناپاک سمجھتے، انکلین سمجھتے، انہولی سمجھتے تھے، ڈرٹی لوگ سمجھتے تھے کہ ہم ان سے اگر چھو جائیں گے، ہم ان کے ساتھ تعلق رکھیں گے، ہم ان کے گھروں میں جائیں آئیں گے تو ہم ناپاک ہو جائیں گے۔ سنا ہوگا نا ہندوستان میں ایسی قوم تھی کہ جو دوسرے طبقے کے لوگوں کو اپنے گھروں میں آنے سے منع کرتے، ان کے گھروں میں جانا نہیں، اوہ ہو ہم پلید ہو گئے، ناپاک ہو گئے، ہمیں اشنان کرنا پڑے گا، ہمیں نہانا پڑے گا۔ اور ہمارے اپنے ملک میں بھی ایسا ہے، اکثریتی مذہب کے لوگ دوسرے مذہب کے لوگوں کے ساتھ کھانا پینا تو بہت دور کی بات، ان کو اپنے نزدیک رکھنا، اپنے حلقے میں رکھنا، ان سے کوئی کسی طرح کا برتاؤ رکھنا مناسب نہیں جانتے، ایک ہی کام کروانا ہے ان سے، جی صفائی کروا لو۔ تو یہ اچھوت کا معاملہ، یہ اونچ نیچ کا معاملہ، یہ ان میں تھا، یہودیوں میں تھا۔ لیکن بائبل مقدس یہ تعلیم دیتی ہے کہ ہمیں کسی انسان سے نفرت نہیں کرنی۔ مسیحی تعلیم یہ ہے، اور خدا کا کلام، بائبل مقدس، خدا کا الہامی کلام یہ تعلیم دیتا ہے کہ ہمیں کسی انسان سے نفرت نہیں کرنی، کیونکہ خدا نے یہ دنیا بنائی ہے، اور جب اس نے دنیا سے ایسی محبت رکھی کہ اپنا اکلوتا بیٹا بخش دیا، تو پھر ہم پر بھی فرض ہے کہ ہم اس کی بنائی دنیا سے محبت کریں۔ جب خدا محبت کرتا ہے اپنی بنائی مخلوقات کے ساتھ، تو ہم کون ہیں کہ خدا کی مخلوق سے نفرت کریں؟ ہمیں کسی انسان سے نفرت نہیں کرنی۔ اور مقدس پطرس رسول کورنیلیوس کے گھر میں یہ بیان کرتے ہیں، لیکن خدا نے مجھ پر ظاہر کیا، یہودی تو سمجھتے ہیں کہ غیر قوم کے گھر، غیر مذہب کے گھر جانا ناپاکی ہے، ناجائز ہے، لیکن خدا نے یہ ظاہر کیا مجھ پر کہ تو کسی انسان کو نجس اور ناپاک نہ جان۔ ہم کسی سے نفرت نہیں کر سکتے، ہمیں محبت کرنی ہے ہر ایک انسان سے، چاہے اس کا کوئی بھی مذہب ہے، عقیدہ ہے، ایمان ہے۔ خدا ہر انسان کو زندگی اور بنیادی حقوق اور نعمتیں یکساں دیتا ہے۔ خداوند یسوع مسیح نے تعلیم دی ہے کہ خدا اپنا سورج نیکوں اور بدوں پر یکساں چمکاتا ہے، اور اپنا مینہ بھی سب پر یکساں برساتا ہے۔ وہ یہ فرق نہیں رکھتا کہ یہ مجھ پر ایمان رکھتا ہے اور یہ نہیں۔ دنیا میں بہت بڑی تعداد میں ایسے لوگ ہیں جو خدا پر ایمان ہی نہیں رکھتے، وہ کہتے ہیں خدا ہے ہی نہیں، تو خدا تو ان کو بھی روزی روٹی دیتا ہے، خدا ان کو بھی دولت دیتا ہے، خدا ان کو اولاد دیتا ہے، خدا ان کو روزگار دیتا، خدا انہیں زندگی دیتا، انہیں سلامتی دیتا، بیمار ہوتے تو شفا بھی پاتے ہیں وہ، دنیا کی نعمتیں ساری ان کے پاس موجود ہیں، بھلے وہ خدا پر ایمان نہیں رکھتے، خدا کا نام نہیں لیتے وہ، لیکن خدا اپنی نعمتیں، اپنی برکتیں اور ان کو زندگی یکساں طور پر دیتا، خدا اس میں فرق نہیں کرتا۔ خدا کے نزدیک ہر انسان ایک جیسا ہے، وہ سب کو زندگی اور بنیادی حقوق اور نعمتیں برابر ایک جیسی عطا کرتا ہے۔ خدا سورج کو یہ حکم نہیں دیتا کہ ہاں یہ کرسچن ہے تو اس کے گھر میں چمکنا، تو یہ نان کرسچن ہے تو اس کے گھر میں اندھیرا رکھنا، ایسا نہیں حکم دیتا۔ خدا جب سب کو یکساں حقوق دیتا ہے، زندگی دیتا ہے، تو ہمیں بھی غیر مسیحیوں کے بنیادی حقوق کا احترام کرنا ہے۔ جو ان کے حقوق ہیں ہمیں وہ ادا کرنے ہیں، ان کا احترام کرنا ہے۔ زندہ رہنا ایک بنیادی حق ہے ہر انسان کا، دا رائٹ ٹو لیو۔ ہمیں کسی کی جان نہیں لینی چاہیے۔ مسیحیوں کو تو ویسے ہی حکم ہے کہ کوئی تیرے گال پر تماچا مارے تو دوسرا بھی پھیر دے، ہمیں تو گالی کے جواب میں تلوار چلانے کا اور گولی چلانے کا حکم ہی نہیں ہے، ہمیں تو اینٹ کا جواب پتھر سے دینے کا حکم ہی نہیں ہے، ہمیں تو مذہب کے نام پہ اور خدا کے نام پہ جنگے کرنے کا حکم ہی نہیں ہے، ہمیں خود کو بلاسٹ کرنے کا اور بم پھوڑنے کا حکم ہی نہیں ہے۔ دوسروں کو زندہ رہنے کا حق ہے، ہمیں یہ حق ان کا تسلیم کرنا ہے۔ دوسروں کو روزگار کمانے کا حق ہے، ہمیں ان کا حق نہیں چھیننا چاہیے۔ تعلیم پانے کا حق ہے، ہم ان کو حق دیں، اس کا احترام کریں۔ زندگی کے جو بنیادی حقوق ہیں، ہم چاہے وہ مسیحی ہیں چاہے غیر مسیحی، ہم ہر ایک کے حق کا احترام کریں۔ جیسے مجھے زندہ رہنے کا حق ہے، دوسرے انسانوں کو بھی، جیسے مجھے اپنے لیے اور اپنے بچوں کے لیے اچھی تعلیم، اچھے سکول ہمارا حق ہے، اسی طرح دوسروں کا بھی حق ہے کہ وہ اچھی تعلیم پائیں، اپنے بچوں کو اچھے سکول بھیجیں۔ جیسے مجھے حق ہے کہ میں ایک اچھی نوکری کروں، جاب کروں، کاروبار کروں، روزگار کماؤں، دوسروں کا بھی حق ہے۔ اگر وہ محنت کرتا روزگار کما رہا ہے، اس کو کرنے دو، نقصان نہ دو۔ جو ان کے حق ہیں، بنیادی انسانی حق، ہمیں ان کا احترام کرنا ہے، کسی سے چھیننے کی ضرورت نہیں ہے۔ ہم غیر مسیحی علاقوں میں رہ سکتے ہیں، ہم ایسے علاقے میں، ایسے شہر، ایسے گاؤں، ایسے محلے، ایسی بلڈنگ میں رہ سکتے ہیں کہ جس میں غیر مسیحی موجود ہیں، ہم رہ سکتے ہیں۔ خدا خود بنی اسرائیل کو، بھلے ان سے ناراض تھا، ان کو لے کر گیا کہاں، بابل میں لے گیا، اور خدا نے یرمیا کی کتاب میں لکھا ہے کہ جس شہر میں میں تمہیں لے کر جاتا ہوں وہ تمہارا نہیں، وہ غیر قوموں کے بیچ میں تم نے رہنا ہے، تم وہاں اپنے گھر بنانا، کاروبار کرنا، وہاں کھیتی باڑی کرنا، وہاں تمہاری اولادیں پیدا ہوں گی، ان کی شادیاں ہوں گی، تم بڑھو گے، پھلو پھولو گے، وہاں بودوباش کرنا۔ تو ہم غیر مسیحیوں کے علاقے میں یا غیر مسیحیوں کے درمیان رہائش رکھنا، گھر بنانا، ان کے ساتھ بودوباش کرنا کوئی گناہ نہیں، ہم رہ سکتے ہیں۔ اور جب رہنا ہے ایک ساتھ، تو پھر ایک دوسرے کے حقوق مان کے چلنا چاہیے۔ میری حد میری ناک سے آگے ختم ہو جاتی ہے، کسی اور کی حد شروع ہو جاتی ہے۔ میری چار دیواری کے اندر میری حد ہے، اس میں میں جو مرضی کروں، لیکن میں اپنے دیوار کے باہر میرا کوئی اختیار نہیں۔ یا تو حکومت کا اختیار ہے یا میرے ہمسائے کا اختیار ہے۔ میری حد میری چار دیواری کے اندر ہے۔ اپنے گھر میں رہتے ہوئے میں، وہ کہتے ہیں نا پنجابی میں، چھج بجائیے یا چھاننی، ہم جو مرضی کریں، کسی کو کوئی اعتراض نہیں ہونا چاہیے، اور میرا ہمسایا اپنے گھر میں رہتے ہوئے جو مرضی پکڑے، وہ جو مرضی کرے، مجھے اس سے کوئی تکلیف نہیں ہونی چاہیے، اور میرے کاموں سے اس کو تکلیف نہیں ہونی چاہیے۔ سو یہ باہمی رضامندی سے، میوچل انڈرسٹینڈنگ کے ساتھ، ہم غیر مسیحیوں کے ساتھ ایک علاقے میں رہ سکتے ہیں، اور مقدس رسول بھی غیر قوموں کے بیچ جا کے رہتے رہے، منادی کرتے رہے، وہاں قیام کیا انہوں نے غیر قوموں کے بیچ میں، جو غیر مسیحی لوگ تھے ان کے بیچ انہوں نے رہائش رکھی۔ ہم غیر مسیحیوں کے ساتھ کاروباری لین دین کر سکتے ہیں، کوئی جرم نہیں۔ کرنتھیوں کے نام پہلے خط میں 10 باب ہے، وہاں لکھا ہے ایک مثال کے طور پر، صرف कि जो कुछ दुकानों में बिकता है वो खरीदो और दीनी इम्तियाज ना करो उसमें, कोई मजहब का फर्क ना रखो उसमें, दुकान पे जाओ, पैसा दो, सामान खरीदो, उसे इस्तेमाल करो, इसमें मजहब ना देखो कि जी मैंने तो उस दुकान से वो सामान लेना ही नहीं क्योंकि वो मेरे मजहब का नहीं है। तो भाई हो सकता है कि जो कपड़े आपने पहने हुए हैं वो किसी आप के गैर मजहब शख्स ने बनाए हों, तो फिर नंगे फिरा कीजिए। कई लोगों को बड़ा इस पे एतराज होता है, वो जी काफरों की बनाई हुई चीजें हैं, क्योंकि हर एक मजहब दूसरे मजहब को काफर ही समझता है ना। एक आम सी बात है ना, हर मजहब दूसरे मजहब को काफर समझता है, हर फिरका दूसरे फिरके को काफर समझता है। ये काफरों की बनाई चीजें इस्तेमाल नहीं करनी तो जिंदा रहना छोड़ दीजिए, कपड़े पहनना छोड़ दीजिए, एयर कंडीशनर में बैठना छोड़ दीजिए, गाड़ियों में चलना फिरना सारे करना छोड़ दीजिए, जहाजों में सफर छोड़ दीजिए, लिखना पढ़ना छोड़ दीजिए, क्योंकि मेरे घर में तो कुछ बना नहीं इनमें से, मैंने तो कहीं और से लिया, गैर कौम के हाथ तो लगे होंगे उसे। तो कारोबार में लेन देन में मजहब ना देखो, दयानतदारी से करो, पैसा दो चीज लो। तो कारोबारी लेन देन हम कर सकते, कोई मना नहीं। दाऊद बादशाह ने दोस्ती बनाई, मैं पिछले जुमे बता चुका, शाह सूर हिराम के साथ। तो सुलेमान ने वो दोस्ती निभाई, गैर कौम था हिराम बादशाह, वो उसका हम मजहब नहीं था, और फिर उसके साथ उसने डील भी की, मुझे सामान चाहिए तेरी ममलिकत से, मैं तुझे ये इलाका दे दूँ। सलातीन की पहली किताब में 9वां बाब है, पढ़िए कैसे डील हुई, सामान लेंगे जमीन देंगे, तबादला, बिजनेस डील। किसी गैर मसीह के साथ आप बिजनेस करते हैं तो इसमें कोई बुरी बात नहीं, लेकिन बिजनेस करना है तो दयानतदारी करना, नुकसान ना दो किसी को, पूरी सच्चाई ईमानदारी दयानतदारी के साथ। हम गैर मसीहियों के साथ मुलाजमत काम जॉब कर सकते हैं, हम उनके अंडर काम कर सकते हैं, हम उनके साथ काम कर सकते हैं, हम उनकी कंपनी में काम कर सकते हैं। मुकद्दस यूसुफ मिस्र में पोतीफर के घर मुलाजिम रहा, गुलाम बना रहा, और फिर क्या हुआ, फिराउन के पास दूसरे दर्जे का हाकम बन के, फिराउन खाली सिर्फ तख्त का मालिक होएगा, पूरे मिस्र में हुक्म चलेगा यूसुफ का। यूसुफ ने ख्वाबों की ताबीर बताई बादशाह को कि ये होने वाला है, 7 बरस खुशहाली के, फिर 7 बरस काल के होंगे, तो किसी अकलमंद इंसान को मुकरर करके उन बरसों के लिए इंतजाम कर ले, रोजी रोटी का, अनाज का, खुराक का। तो कहा तेरे से अकलमंद कौन है, तू ही मुकरर है मेरी तरफ से। उसको तौक पहनाया, पोशाक पहनाई, शाही सवारी उसे दी, अपनी अंगूठी उसे दी, और बड़ा कुछ उसको नवाज दिया, और कहा कि मिस्र में कोई हाथ या पांव नहीं हिलाएगा तेरे हुक्म के बगैर। तो ये नहीं कहा नहीं नहीं तू गैर कौम है, पूरे मिस्र में मैं अकेला सिर्फ खुदा को मानने वाला हूं, तुम सब तो बुतों को मानने वाले। नहीं कहा कोई बात नहीं, मैं तेरे साथ काम करूं। नहमिया बादशाह का साकी था, क्योंकि दरबारों में बादशाह को मैं पानी पिलाने के लिए मुलाजम होते थे। तो नहमिया खुदा का बंदा है, ईमानदार है, लेकिन वो बादशाह के दरबार में काम करता है। बादशाह गैर कौम है, वो दरबार में मुलाजिम है। दानियल नबी है, 4 बादशाहों का दौर गुजरता है, लेकिन दानियल चारों के दरबार में इज्जत ही पाता है, उसका मुकाम बढ़ता ही जाता है, क्योंकि वो एक दयानतदार वर्कर है। जो जिम्मेदारी उसे सौंपी जाती है वो करता है, और फिर बादशाह को पसंद आया कि इसे गवर्नर बना दे, 120 सूबों पे गवर्नर बनाया, और कहा वो सारे क्या करेंगे, दानियल को रिपोर्ट करेंगे। उसने नहीं कहा कि नहीं नहीं तू गैर कौम बादशाह, मैं तेरे साथ काम ही नहीं कर सकता भाई, तेरा मेरा मजहब ही नहीं मिलता। नहीं, कोई बात नहीं, रोजी रोटी कमानी है, खानदान पालना है, मेहनत करके कुछ कमा के खाना चाहिए, वेले नहीं बैठना चाहिए। सो गैर मसीहियों के साथ आप कारोबार भी कर सकते हो, लेन देन कर सकते हो, चीजें खरीद बेच सकते हो, और उनके साथ काम काज जॉब मुलाजमत भी कर सकते हो। हम गैर मसीहियों के साथ मेहमान नवाजी का तबादला कर सकते हैं, हम उनके मेहमान बन सकते हैं, वो हमारे मेहमान बन सकते हैं। ये ताल्लुकात पे मबनी है कि आपके ताल्लुकात उस शख्स के साथ कितने अच्छे हैं कि आप उसे अपना मेहमान बनाएं, और वो शख्स आपकी कितनी इज्जत करता है कि वो कहे कि अब आप मेरे मेहमान बनिए। हम मेहमान नवाजी का तबादला कर सकते, वी कैन एक्सचेंज द हॉस्पिटैलिटी। हम गैर मसीहियों की मेहमान नवाजी कर सकते हैं, और अगर वो हमें दावत पर बुलाएं तो हम जा सकते हैं। अगर कोई तुम्हें गैर कौम में से दावत पर बुलाए, कुरिन्थियों के नाम पहला खत है, दसवां बाब है, तो जो पेश किया जाए, ये मत देखो कि ये मेरे कौम मेरे मजहब का नहीं, उसने मोहब्बत से आपको बुलाया है, वो आपकी जो खिदमत कर रहा है आप उसे कबूल कीजिए। तो हम गैर मसीहियों के साथ एक्सचेंज ऑफ हॉस्पिटैलिटी, मेहमान नवाजी का तबादला कर सकते हैं, हम उन्हें मेहमान बना सकते हैं और खुद उनके मेहमान बन सकते हैं। हम गैर मसीहियों में रहते हुए ईमान पर समझौता ना करें, यहां आके अब एक हद लगती है। वो सारा कुछ हम कर सकते हैं जो पहले बयान किया, हम उनसे नफरत नहीं कर सकते, हम उनका एहतराम करें, हम उनके साथ एक जगह रह सकते हैं, हम उनके साथ खा भी सकते हैं, हम उनके साथ कारोबार कर सकते हैं, लेन देन कर सकते हैं, काम कर सकते हैं, लेकिन जहां ईमान पे समझौते की बात आ जाए वहां हमें हद लगा, हम पे हद लग जाती है। आपका ईमान आपके साथ, हमारा ईमान हमारे साथ। आप अपना ईमान छोड़कर उसके ईमान में शामिल ना। मिसाल के तौर पर हिंदू शख्स आपको अपने घर में बुलाता है खाने पर, आप चले जाते हैं और वो कहता है कि हमारा दस्तूर है कि खाने से पहले हम अपनी मूर्तियों के सामने माथा टेकते हैं, वहां से तिलक लगाते हैं और फिर हम खाना खाते हैं। तो यहां पे हद आ गई है। आप ईमान पे कॉम्प्रोमाइज नहीं करना, आप अपने ईमान पे समझौता नहीं करना। आपके दोस्त को पता होना चाहिए कि अगर मैं अपने मजहब में पक्का हूं तो ये अपने मजहब में पक्का होगा। मुझे अपने दोस्त को इस इम्तिहान में नहीं डालना। अगर कोई आपको कहे मोहब्बत के नाम पे मैं तेरे लिए जान दे दूंगा या दे दूंगी, तू आ मेरे देवताओं को सजदा कर, तो ये मेरे ईमान पे समझौता होगा मुझे वहां से कदम वापस करने। मैंने अपने देवताओं, अपने माबूद, अपने रब के नाम पे ये मन्नत मानी थी, ये नजर नियाज चढ़ाई थी, मैं इसमें तुझे शरीक करता हूं, मैं तेरे देवता को नहीं मानता, मैं तेरे माबूद को नहीं मानती, इसलिए मैं तेरे देवताओं को चढ़ाए गए चढ़ावों को खाने की मजाज या खाने का मजाज नहीं हूं। जहां ईमान पे समझौते की बात आ जाए वहां से कदम वापस। हम एक जगह रह सकते हैं, एहतराम से रह सकते हैं, लेकिन ईमान पे समझौता नहीं कर सकते, क्योंकि उसका ईमान उसके साथ, आपका ईमान आपके पास। हमें ईमान पे कॉम्प्रोमाइज नहीं करना, और दानियेल नबी और उसके दोस्तों ने ईमान पे समझौता नहीं किया था। वो बादशाहों के दरबारों में मुलाजम जरूर थे, लेकिन जब उन्हें हुक्म हुआ कि ये मूर्ति है इसे सजदा करो, तो उन्होंने सजदा नहीं किया। कहा तू हमें आग में डालना चाहता है डाल दे, शेरों के सामने फेंकना चाहता है फेंक दे, हम अपने ईमान पे समझौता नहीं करेंगे। دوستی، تعلقات، کاروبار، ملازمت، لین دین، کولیگ اپنی جگہ ٹھیک ہے، لیکن نو کمپرومائز آن فیتھ، ایمان پہ کوئی سمجھوتا نہیں. ہم غیر مسیحیوں کے ساتھ ان کے مذہبی رسومات میں شرکت نہ کریں. یعنی مثال دی ہندوؤں کی، وہ اپنا جو مذہبی رسم ادا کرتے ہیں، ہمیں اس میں شرکت کی ضرورت نہیں ہے. جیسے ہم اپنے چرچ میں مذہبی رسومات ہماری ہوتی ہیں، بالخصوص ہر مہینے ہمارا عشائے ربانی ہوتی ہے، دی لارڈز سپر، ہم روٹی اور شیرے کی ایک ضیافت مناتے ہیں جس کے ذریعے ہم خداوند یسوع مسیح کی صلیبی موت، کفارہ بخش موت کا اظہار کرتے ہیں. اگر کوئی غیر مسیحی ہمارے بیچ ہوگا تو ہم اسے کہیں گے کہ پلیز آپ اس میں شرکت نہ کریں، یہ آپ کے لیے مناسب نہیں. وہ ہماری خالصتر مذہبی رسم ہے. ہم کسی غیر مسیحی کو اپنی خالصتر مذہبی رسم میں شرکت کی دعوت نہیں دیتے جب تک کہ وہ ایمان میں نہ آ جائے، جب تک کہ وہ ہمارا ہم ایمان نہ بن جائے. ہماری مذہبی رسومات اس پر نافذ نہیں ہوتی. اسی طرح سے غیر مسیحی کوئی بھی ہے، کسی بھی مذہب سے اس کا تعلق ہے، اس کی جو مذہبی رسومات ہیں ان میں ہمیں شرکت نہیں ہے. کوئی بھی مذہب ہے، ایکس وائی زیڈ، کوئی بھی، ہمیں غیر مسیحی مذہب کی کسی مذہبی رسم میں شرکت نہیں کرنی. زبور نمبر 16 میں آیت نمبر 4 ہے، غیر معبودوں کے پیچھے بھاگنے والوں کا غم بڑھ جائے گا، میں ان کے سے خون والے تپاون نہیں تپاؤں گا. دانیل کا پھر وہ مثال کہ وہ ان کی بت پرستی کی رسومات میں شامل نہیں ہوئے، کیونکہ بابلیوں کا دستور تھا کہ وہ مورتی کے سامنے سجدہ کرتے، لیکن ایمانداروں نے نہیں کیا، ہم اس میں شرکت نہیں کریں گے. پہلا کرنتھیوں 10 باب ہے، 19 آیت سے 22 آیت تک، تم خدا کے پیالے اور شیاطین کے پیالے دونوں میں سے نہیں پی سکتے. غیر قومیں جو قربانی کرتی ہیں وہ اپنے معبودوں کے لیے کرتی ہیں اور ہم پر وہ واجب نہیں، ہم ان کی قربانیوں میں شریک نہ ہوں، ہم ان کے تپاون میں، ان کے چڑھاؤں میں، ان کی نظر نیاز میں، ان کے پرساد میں شرکت نہ کریں. ہم غیر مسیحیوں کے جیسے غیر اخلاقی، غیر شرعی کاموں سے پرہیز کریں. اب یہ آپ کو عجیب لگے گا، کیونکہ بہت سارے غیر مسیحی لوگ ہیں جو غیر اخلاقی یا غیر شرعی کام نہیں کرتے، لیکن کئی ایسے کام ہیں جو ہمیں نہیں پتا ہوتا، لیکن اس قوم کے رہنے والے، اس مذہب کے ماننے والے لوگ وہ کرتے ہیں. جو بت پرست قومیں ہیں ان کے اندر ایسی ایسی مکروہ رسمیں ہیں، آگ پہ چلنا، بدن کو زخمی کرنا، ہماری شریعت اس کی اجازت نہیں دیتی کہ کوئی انسان خدا کو راضی کرنے کے لیے اپنے بدن کو آگ میں جھونکے، اپنے بدن کو لہو لہان کرے. ہماری شریعت اجازت نہیں دیتی، ہمیں اس کے جیسے کام نہیں کریں، چاہے اس کا تعلق کسی مذہب سے. آپ نے ٹی وی پہ دیکھا ہوگا ہندوؤں میں جب وہ ایک میلہ ہوتا ہے بڑا، تو اس میں وہ اپنی زبان میں سے انہوں نے تیر مارے ہوتے ہیں، اپنے گال میں سے تیر مارے ہوتے ہیں، اپنی کمر پہ انہوں نے ہکس ڈالی ہوتی ہیں کتنی کتنی زیادہ، اور لوگ پیچھے ان کو کھینچ رہے ہوتے ہیں کیونکہ اپنے جلد میں انہوں نے ان ہکس کے ذریعے سے اپنی جلد کو اور گوشت کو نوچا ہوتا ہے. آگ میں سے چلتے ہیں اور کئی لوگ زبان پہ انگارہ رکھتے ہیں، یہ غیر شرعی ہے. اور بعض اتنی مکروہ رسومات ہیں جس میں مرد اور عورتیں انوالو ہوتے ہیں، غیر اخلاقی حرکتیں کرتے ہیں. سو سو غیر قوموں کی جو غیر اخلاقی غیر شرعی امورل اور ان لافل ایکٹیویٹیز ہیں, ان کے کام ہیں, ان کی حرکتیں اور عادتیں ہیں, ان کی رسمیں ہیں, ہمیں ان میں شرکت نہیں کرنی, دور رہو اس سے, اوائڈ کرنا. اگر کسی مذہب میں جائز ہے جھوٹ بولنا تو ہمیں وہ نہیں چاہیے. اگر کسی مذہب میں جائز ہے کہ مقدس رشتوں کو پامال کرتے ہوئے بھی ازدواجی تعلق قائم کر لینا, شادی بیاہ کر لینا اپنے حلال رشتوں کی پرواہ کیے بغیر, تو ہمیں نہیں وہ چاہیے. ہمیں اپنی شرع, اپنی شریعت, اپنا کلام جو خدا نے ہمیں دیا ہے اس کو دیکھنا ہے. اگر کوئی رسم کوئی کام اس کے خلاف ہے تو ہمیں اس سے پرہیز کرنا. ہم غیر مسیحیوں کے ساتھ بیاہ نہیں کر سکتے, خدا کا کلام منع کرتا. نہ یہودیوں کو یہودی شریعت میں اس کا حکم تھا اور نہ مسیحی شریعت میں اس کا حکم تھا. ہمیں کسی بھی غیر مسیحی سے شادی نہیں کرنی, ہمیں پرہیز کرنا. کیونکہ ہو نہیں سکتا کہ دو مذہبوں کے لوگ ایک چھت کے نیچے اور ایک گھر میں ایک بستر پہ گزارا کر سکیں, کیونکہ ایک کا خدا اور ہے دوسرے کا خدا اور, ایک کی شریعت اور ہے دوسرے کی شریعت اور, ایک کی کتاب اور ہے دوسرے کی کتاب اور, ایک کی رسمیں اور ہیں دوسرے کی رسمیں اور, ایک کی نماز اور ہے دوسرے کی نماز اور, تو یہ غلط ہوئے گا. ہم بیاہ نہیں کر سکتے کسی غیر مسیح, چاہے وہ کتنا ہی اچھا انسان کیوں نہیں ہے. جب ایمان ایک نہیں ہے تو جسم ایک کرنے کا کوئی فائدہ نہیں, کیونکہ وہ دونوں پھر آگ میں جائیں گے. کون کس کا رکھے گا اور کون کس کا چھوڑے گا؟ خدا کو پسند نہیں کہ ہم ایمان پہ کمپرومائز, جسمانی خواہشوں کے. ہم غیر مسیحیوں میں خدا کی بے عزتی کا سبب نہ بنے, ہم بنتے ہیں. ہم غیر قوموں کے بیچ میں, غیر مسیحیوں کے بیچ میں جب غلط کام کرتے ہیں نا, تو ہمارا خدا رسوا ہوتا ہے, ہمارا کردار ہمارا خدا ظاہر کرتا ہے. ہمارے کردار سے پتہ چلتا ہے کہ میں کس خدا کو مانتا ہوں. قتل و غارت کرتا ہوں تو اس کا مطلب ہے کہ میرا خدا اجازت دیتا ہے تو قتل کر. جھوٹ بولتا ہوں تو میرا خدا اجازت دے رہا ہے کہ میں جھوٹ بولوں. دغا کرتا ہوں, چیٹ کرتا ہوں, دھوکہ دیتا ہوں, فراڈ کرتا ہوں, مال کا لالچ کر کے اسے دھوکے سے لے لیتا ہوں تو اس کا مطلب ہے کہ میرا خدا مجھے ان چیزوں کی اجازت دیتا ہے. تو ہمارا کردار یہ ظاہر کرتا ہے کہ میرا خدا کیسا ہے. ہم اپنے کردار سے, اپنی گفتگو سے, اپنے رویوں سے اپنے خدا کو بے عزت کرتے ہیں. ایسے باتوں باتوں میں منہ میں آئی گالی ٹک سے, بچوں کو بھی کہتے ہیں ادھر سنا, ذرا ادھر آ, چاچو کو گالی نکال کے دکھا, ذرا ادھر دیکھی کتنی سونی گال کر دے. اس بچے کو ہم حوصلہ دیتے ہیں, ذرا چاچو کو گالی نکال کے دکھا, دیکھو کتنی پیاری گالی لگتی ہے اس کی زبان. ہم اس بچے کو اجازت دیتے ہیں, انکریج کرتے ہیں, اس کی حوصلہ افزائی کرتے ہیں, وہ گالی نکالنا شروع کر دیتا ہے اور پھر آہستہ جب بڑا ہوگا تو وہ اپنے باپ کو نکالے گا, تو تو بچپن سے مجھے سکھا رہا ہے گالی دینا. تو اسی طرح ہم اگر کسی کو گالی دیتے ہیں تو اس کا مطلب کہ جس خدا کو میں مانتا ہوں وہ گالی کے ساتھ کوئی پرابلم نہیں, اس نے کہا ہوگا گالی دے. سو ہم کردار سے, زبان سے, رویوں سے, کاموں سے, سوچ سے, لین دین کے معاملے سے ظاہر کرتے ہیں. ہمیں کرنا کیا ہے؟ ہم اپنے خدا کا نام اونچا کرنا, ہمیں اپنے خدا کا نام اونچا کرنا ہے. خداوند یسوع نے کہا کہ تمہاری روشنی آدمیوں کے سامنے چمکے, نور کی طرح چمکو تم, اندھیری جگہوں پر تم چمکو چراغ کی طرح, تاکہ تمہارے نیک کاموں کو دیکھ کر دنیا, لوگ, انسان تمہارے خدا کی جو آسمان پر ہے تمجید کریں. ہمیں اپنے خدا کا نام اونچا کرنا ہے، بے عزت نہیں ہونے دینا. کوئی خدا کے نام کی تکفیر کرے، اس پر کفر بکے اور ان کا تو خدا ہی ایسا، تو خدا اس کا حساب مجھ سے اور آپ سے لے گا کہ تیری وجہ سے مجھے یہ سہنا پڑا، تیری وجہ سے سہنا پڑا. خدا اس کا حساب ہم سے لے گا کہ تم نے مجھے بے عزت کروایا. ہمیں خدا کا نام اونچا کرنا، ہم خدا کا نام اونچا کیسے کر سکتے ہیں؟ ہم اپنے معاملات غیر مسیحیوں کے سپرد کرنے سے پرہیز کریں. خدا کا کلام سکھاتا ہے کہ تم میں اگر کوئی معاملہ ہو جائے، جھگڑا ہو جائے، فساد ہو جائے، کسی طرح کے اختلاف ہو جائے، تو تم غیر قوموں کے پاس کیوں جاتے ہو اپنے معاملے لے کر؟ اپنے اندر کلیسیا کے اندر معاملے فیصل کرو، اپنے اندر سے لوگ جو تم نے چنے ہوئے ہیں اپنی رہنمائی کے لیے، ان کے پاس جاؤ اور ان سے کہو کہ ہمارا یہ معاملہ بگڑ گیا ہے، اس کا علاج کر دو، اس کا حل کر دو. مقدمے بازی نہیں ہونی چاہیے، تھانہ کچہری نہیں ہونی چاہیے، لڑائی جھگڑا نہیں ہونا چاہیے، گولی لاٹھی نہیں ہونی چاہیے. ہمیں اپنے فیصلے خود اپنے اندر مسیحی لوگوں کے بیچ رہ کر انہیں معاملات کو حل کرنا ہے. ہمیں غیر مسیحیوں کے سامنے نہیں جانا. اگر لے کر جائیں گے تو لوگ کیا کہیں گے؟ ارے ان کے بیچ میں یہ ہوتا ہے، ان میں کوئی محبت نہیں، ان میں کوئی صلح سلامتی نہیں، تو بدنام کون ہوا؟ میرا خدا. ہم غیر مسیحیوں کے بیچ اپنا چال چلن نیک رکھیں، لوگ گواہی دیں. پتہ پاکستان میں ایک وقت مشہور تھا کہ لوگ مسیحی ورکر رکھتے تھے. کیوں؟ دیانتداری سے کام کرے گا، چوری چکاری نہیں کرے گا. اور ایک اور چیز مشہور ہے مسیحیوں کے بارے میں، گٹر کھول کے روزی کما لے گا، ہاتھ نہیں پھیلائے گا، بھیک نہیں مانگے گا. میں پاکستان میں جس جگہ میں نے ٹریننگ کی گجرانوالا میں، سیمنری کے بالکل اپوزٹ نیا ہاسپٹل کھلا، اس ہاسپٹل میں سیویز جمع ہو رہی تھی کہ جی ملازم چاہیے، نرسز چاہیے، ریسپشن سٹاف چاہیے، ورکرز جتنے ہاسپٹل کے ہوتے ہیں ان کے لیے وہ درخواستیں لے رہے تھے. تو کسی نے خبر دی کہ جی وہ جو مالک ہے نا، وہ یہ کہتا ہے کہ اگر سیویز میں کرسچن ہو تو باقی سب فارغ، اسے رکھ لے. پوچھا جی کیوں؟ کہتا ہے جی میرا تجربہ زندگی کا یہ ہے کہ مسیحی لوگ دیانتداری سے کام کرتے ہیں، کام چوری نہیں کرتے، اور میرے ہاسپٹل سے کوئی سامان بھی چوری نہیں کریں گے. ٹائم پہ آئیں گے، اچھی طرح ڈیوٹی کریں گے، اور جب ٹائم پورا ہوگا تو پھر جائیں گے. غیر مسیحی آدمی تھا مالک، لیکن اس کے دل میں مسیحیوں کو دیکھ کر یہ ایک خیال پیدا ہو گیا تھا، لوگ ہمارا چال چلن دیکھ کر تعریف کریں کہ یہ لوگ ہیں جو جھوٹ نہیں بولتے، دھوکہ نہیں دیتے، کام چوری نہیں کرتے، زیادتی نہیں کرتے. ہمارا چلن درست ہونا چاہیے. کوئی یہ نہ کہے او انہاں دی کیڑی گل ہے، وڈا دین ہوندا تے پھر ڈٹ کھول دے. ارے پینی ہے چلاؤ، کسی کرسچن بندے کو پکڑتے ہیں، کوئی اور گرم کام کرنا ہے تو چلواؤ، ہے میرا دوست فلانا مسیح. خدا کے واسطے یہ کام ہم مسیحیوں کے نہیں ہونے چاہیے. جہاں کہیں کرسچن کا نام آئے، لوگ ریسپیکٹ کریں کہ یہ بندہ عزت دار ہوگا، سچا ہوگا، دیندار ہوگا، نیک ہوگا. یہ ہونا چاہیے. حکمت سے، ہوشیاری سے پیش آئے. ایویں نہیں کہنا چاہیے جاؤ تسی کافر، کانے نوں نہ کانا آکھیے اونوں لگے وٹ، اونوں کول بٹھا کے پوچھئے بھائی تیری کیویں بھجی اکھ. کسی سے اختلاف بھی کرنا ہے تو عزت کے ساتھ کرو، بھائی میں آپ کی بہت عزت کرتا ہوں لیکن میرا مذہب میرے ساتھ، آپ کا مذہب آپ کے ساتھ، میں اس پہ آپ کے ساتھ سہمت نہیں ہوں. آپ اپنے مذہب کو جیسے مرضی آپ بنائیں، منائیں، اس کو سیلیبریٹ کریں، میں اس میں دخل نہیں دیتا. جو میرا مذہب ہے، جو میری رسومات، جو میری عبادتیں، میری نمازیں ہیں، جو میری ریاضت ہے، وہ میرے ساتھ ہے. حکمت سے پیش آنا ہے، ایویں نہیں گل پہ جانا تو ہوویں کون. جھگڑا نہیں کرنا، حکمت سے، حکمت سے ہوشیار رہ کے، چلاکیوں سے نہیں، حکمت کے ساتھ، سمارٹلی، وائزلی ہمیں لوگوں سے سلوک کرنا ہے. ایویں کسی نے کہا تو یار تہاڈا مذہب نہیں ٹھیک، تہاڈی بائبل بدل گئی، تہاڈا کیڑا اصلی ہے. हो गया ना झगड़ा 295 तो लग गई पाकिस्तान में रहते हो। हिकमत से काम लेना भाई, तू मानता नहीं ना मेरी किताब को, तेरी मर्जी। इतना कह देने से क्या हो गया? बाइबल के ऊपर सारा जहान मिलकर कहे ना गलत है तो गलत नहीं होगी। कावां दे आख्यां भी कभी मज्जा मरिया, सारी दुनिया इसके खिलाफ हो जाए ये बाइबल गलत नहीं साबित हो सकती। कहने से क्या होता है? बादशाहों को दुनिया कहती है मर जा मैं बन जाऊंगा, बनते हैं कोई? जो मर्जी इसके बारे में बुरा भला कहे, यीशु मसीह को जो मर्जी को बुरा भला कहे, उसकी शान नहीं घटती, उसकी शान नहीं घटती, क्योंकि हर एक आंख उसे देखेगी और जिन्होंने उसे छेदा वो भी छाती पीटेंगे कि हर एक घुटना उसके आगे झुकेगा। तब लोग जानेंगे कि हाय असा तेरी बड़ी मुखालफत की थी, माफी नहीं मिलती, जो मर्जी कर लो। गैर कौम आपके मजहब के बारे में जो मर्जी कहें, आपने हिकमत से काम लेना है, सख्ती से जवाब नहीं देना। शाइस्तगी से, नरम मिजाजी से, हलीमी से, शगुफ्ता, जेंटल, सॉफ्ट, काइंड। हम झगड़ने वाले लोग नहीं है। हमें तो हुक्म है कि एक गाल पे मारे तो दूसरा फेर दो, गिरेबान पकड़ के दो चमाटे मारने का हुक्म नहीं है हमें। तो हमें अगर गैर कौमों से कोई मामला होता है तो शाइस्ता, हलीमी, डिसेंटली। कोई गाली देता है तो उसका जवाब गाली नहीं है भाई, जो आपके पास है आपने कह दिया, मेरे पास जो है मैं वो कहने लगा हूं, ठीक है। कोई गाली दे तो उसको कहें कि ठीक है, जो आपके अंदर था आपने कह लिया, अब जो मेरे अंदर है वो मैं कहने लगा, अब सुनने के लिए तैयार हो जा। वो उसके कान लाल हो जाएंगे, कह देना खुदा तुझे और तेरे खानदान को बरकत दे। मेरे पास बरकत है तो बरकत ही दूंगा ना। जिस जग में दूध होगा वो दूध देगा, जिस जग में नापाक चीज होगी उससे नापाक चीज निकलेगी। तो जिसके अंदर गालियां भरी थी वो गाली देगा, जिसके अंदर बरकत भरी है वो बरकत देगा। तो हमें शाइस्तगी से पेश आना है। याद रखें कि हम भी पहले गैर थे, हम भी पहले गैर कौम थे, हम भी पहले मसीही नहीं थे। खुदा ने हमें ईमान बख्शा, खुदा ने हमें अपना बनाया है, खुदा ने हमें अपने बेटे और बेटियां बनाया है, खुदा ने हमें यीशु मसीह के साथ वारिस बनाया है, खुदा ने हमें आसमान की बादशाही के वारिस बनाया है, खुदा ने हमें हमेशा की जिंदगी के वारिस बनाया है, खुदा ने हमें जलाल के वारिस बनाया है, खुदा ने हमें अपनी मेरास में शरीक कर लिया है। हम भी मसीही नहीं थे लेकिन बन गए, हम अब मसीही हैं। हमें इस बात का ख्याल रखना चाहिए, पहले हम भी खारिज थे, पहले हम भी बेगाने थे, पहले हम भी गैर थे, पहले हम भी कोई और थे, लेकिन अब बन गए हैं खुदा की उम्मत, मसीह के प्यारे, उसके दोस्त, उसके भाई, उसकी बहनें, उसके खून से खरीदे खुदा के बेटे और बेटियां, उसके हम मिरास। हम गैर मसीहियों को मसीह के पास लाने के लिए अपने किरदार और गवाही से कोशिश करें। अपने किरदार से हम किसी को मुतासिर करें कि कोई सोचने पूछने पर मजबूर हो, भाई मेरे तुझे गाली पड़ती है तू बरकत की दुआ देता है, लोग तेरा नुकसान करते हैं तू उनको फायदे देता है, तेरे साथ झगड़ते हैं तू नरमी से बात करता है, तू नुकसान पे भी खुदा का शुक्र करता है, तू झगड़ता नहीं, तू पैनिक नहीं होता, तू फ्रस्ट्रेट नहीं होता, तू फसाद नहीं करता, तू हड़तालें नहीं करता, तू बम ब्लास्ट नहीं करता, तू सिग्नल नहीं तोड़ता, तू गाड़ियां नहीं जलाता, तू ट्रैफिक जाम नहीं करता। क्या है तेरे अंदर, है क्या? सिर्फ इतना कहो मेरे अंदर मसीह है, मैं किसी का नुकसान नहीं कर सकता, अपना नुकसान बर्दाश्त कर लूंगा, किसी का नुकसान नहीं करूंगा। तो वो सोचने पर मजबूर होगा, यार दुनिया में ऐसे भी लोग हैं, अगर सारी दुनिया इन जैसी हो जाए, किसी को नुकसान ना दे, तो फिर सारी दुनिया ठीक ना हो जाए, दुनिया से फसाद खत्म हो जाए, तो लोग आपके किरदार से आपकी गवाही यह है कि आपके अंदर कौन है, आपके अंदर कौन है, आपको ये हौसला, ये कुवत, ये कैपेसिटी कैसे मिल गई है? यीशु की वजह से। तो ये गवाही हो जाती है, तो अपने किरदार और गवाही से गैर मसीहियों को मसीह के पास लाने की कोशिश। ये है बाइबल सिखाती है कि हमें गैर मसीहियों के साथ किस तरह से सलूक करना है, उनसे बर्ताव कैसे करना है, उनसे डील कैसे करना है। हमें अपने किरदार से और गवाही से मसीह का नाम ऊंचा करना, अपने ईमान को फैलाना है। और अगर कोई आपके किरदार और गवाही को देखकर मुतासर हो और कहे कि मैं आपके मजहब, आपके ईमान, आपके अकीदे के बारे में जानना चाहता हूं, तो वो उसकी मर्जी है। हम मजबूर नहीं कर सकते, जबर नहीं है, जबरदस्ती नहीं है। हमें हलीमी, नरमी, मोहब्बत, रवादारी को सामने रखना, बर्दाश्त होनी चाहिए हमारे अंदर, और ये शौक और ये जज्बा भी हो। जाना रुड़ दिया ताई फड़के लाइए किनारे, ये हमारी जिम्मेदारी है। मसीह के बगैर दुनिया मर रही है, और यीशु मसीह वो है जिसे दुनिया में तीन बड़े मजहब जानते हैं, कुछ ना कुछ किसी ना किसी तरह से मानते हैं, और जिसके इंतजार में है। यहूदी भी मसीह के इंतजार में है, अहले इस्लाम भी मसीह के इंतजार में है, और हम तो हैं ही उसके इंतजार में। पता है क्यों? वो आएगा और दुनिया को ठीक कर देगा, वो गम दूर करेगा, मौत दूर करेगा, झगड़े दूर करेगा, फसाद दूर करेगा, इबलीस को शिकस्त देगा, अमन, सलामती, चैन बहाल करेगा। तो हम दुनिया को बताएं कि जिसने आके सब कुछ ठीक करना है वो कौन है। हमारी जिम्मेदारी, दुआ। खुदावंद आसमानी बाप, तेरा शुक्र करते हैं तेरी नेकियों और भलाइयों के लिए जो तूने बनी नौ इंसान पर की, और तूने उम्मतों और कौमों और कबीलों को आजाद छोड़ा कि वो अपनी अपनी मर्जी से अपना दीन, मजहब और अकीदा चुने, लेकिन हतमी तेरी मर्जी ये है कि सब कौमें तेरे तख्त के सामने झुकें और यीशु मसीह पर ईमान लाएं कि वो तेरा बेटा, दुनिया का निजात दहिंदा और इंसाफ के लिए आने वाला है। खुदावंद, हम दुआ करते हैं कि तू हमारे किरदार और रवैयों से सारी दुनिया में अपनी खुशबू फैला दे, अपना नाम ऊंचा कर दे, हमें तू ऐसे ईमानदार बना के जिनकी जिंदगियों से तेरा जलाल, तेरी बड़ाई, तेरी ऊंचाई जाहिर हो, हम कभी तेरे नाम को रुस्वा करने वाले ना हों। हमें तौफीक दे कि हम गैर मसीही बहनों और भाइयों से मोहब्बत करें, उनकी मदद करें, उनका ख्याल रखें और उन्हें मसीह की खुशखबरी अपने किरदार और अपनी गवाही से दे सके। और तू मुमकिन कर के हर एक घुटना यीशु के आगे झुके और हर एक जुबान इकरार करे कि यीशु मसीह खुदावंद है। यीशु मसीह के नाम से आमीन।